अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरीका साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
पाके राप्ती पारी बघौडा जोड्ने हुलाकी राजमार्ग निर्माणको काममा तीव्रता, विद्युत पुल हाइटेन्सन लाइन रुख मुआवजा विवादले केही स्थानमा विवाद।
बाँकी राष्ट्रिय निकुञ्जमा पानीको अभाव, वन्यजन्तुलाई समस्या, बर्दियाको बबई मूल नहर सफाइमा 2000 स्थानीयद्वारा जनश्रमदान।
बर्दियाका अधिकांश औषधि पसल दर्ता बिना सञ्चालनमा, भेरी बबई सुरुङ अवलोकन गर्नेहरूको भिड।
र फुटबलमा नेपालगञ्ज तरङ्गित हुँदै एक महिनाभित्र गोल्ड कपको तयारी, भोलिदेखि नेपालगञ्जमा प्रदेश स्तरीय चिल्ड्रेन्स गेम।
नयाँ सुट, जुत्ता, ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल, होटेल सनराइज, पोखरा लाइन, सुन्धारा, काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा सकिँदैछ राप्ती पारीको सकस। एक वर्षभित्रै कालोपत्री योजनासहित हुलाकी सडक निर्माणमा तीव्रता, यी वर्षा अघि नै ग्राभेल हुने सन्दर्भ रहेको छ। बहुप्रतीक्षित सडक हुलाकी राजमार्ग विस्तार निर्माणको अन्तिम चरणमा छ। अधिकांश स्थानमा पुल, कलभर्ट र ग्राभेल बाटो निर्माण भइसकेपछि राप्ती पारीका बासिन्दा सडक निर्माण हुने प्रति आशावादी हुन थालेका छन्। सडक नहुँदा त्यस क्षेत्रको उत्पादन नेपालगञ्जसम्म पुर्याउन निकै सकस थियो। नरायणपुरका गुलजार खाँ भन्नुहुन्छ, सडक ग्राभेल नै भए पनि अहिले नेपालगञ्जबाट घर पुग्न 1.5 घन्टा मात्र लाग्छ। यसो आवाज जावत मात्रै होइन, गाउँमा उत्पादन भएको गहुँ, मकै, धान र अन्य बालीसँग दुध पनि नेपालगञ्ज पुर्याएर आमदानी गर्न सजिलो भएको खाँले बताउनु भयो। सडकले रोजगार सिर्जना गर्न थालेको छ। उहाँले भन्नुभयो, सडकको चौकहरूमा पसल निर्माण हुने र खुल्ने क्रम तीव्र रूपमा अघि बढेको छ। वर्षायाम अघि पुरै सडक ग्राभेल गर्ने योजनाका साथ अहिले राप्ती सुनारी गाउँपालिकाको मेहमानपुर र फतेपुर क्षेत्रमा ग्राभेलको काम भइरहेको निर्माण कम्पनी गणपति ग्रुप अफ कन्स्ट्रक्सन प्रालीका साइट इन्चार्ज इन्द्र केसीले बताउनु भयो। आगामी वर्षभित्र कालोपत्री पुरा गर्ने लक्ष्यका साथ काम अघि बढेको हो। उहाँले केसीले भन्नुभयो, राप्ती पारीको जनताले यो सडक जसरी भए पनि पुरा गरेर मात्र छाड्न दबाब दिँदै आएका छन्। पटक पटक आश्वासन र धोकामा मात्र परेको राप्ती पारीको सडक विभिन्न चुनावमा एजेन्डा बने पनि निर्माण सुरुवात हुन सकेको थिएन। दैनिक नेपालगञ्जमा खबर छ।
हुलाकी सडकको निर्माण स्थल नेपालगञ्ज बस पार्कदेखि पूर्वतर्फ करिब 1700 मिटर क्षेत्रमा बिजुलीका पोल र हाइटेन्सन लाइन छ। उक्त क्षेत्र खाली नहुँदा ठेकेदारले निर्माण कार्य रोकेको छ। त्यसको आसपासमा करिब 700 मिटर बराबरको जग्गा हुलाकी सडकले अहिलेसम्म पनि अधिग्रहण गर्न सकेको छैन। जग्गा रोका नहुँदा त्यहाँ जग्गा धनीले धमाधम घडेरी बिक्री गरिरहेका छन्। कम्ती स्थित डुडुवा पुलको करिब 200 मिटर जति क्षेत्रमा पनि विवाद छ। राप्तीपारी फतेपुरको नर्सरी चोकदेखि हब्रवा गाउँसम्म दुवैतिर बिजुलीका पोल छन्। सीमाङ्कन र मुआब्जा विवादका कारण नरेनापुर 5 मटहियामा उत्पन्न विवाद अझै साम्य भएको छैन। उक्त क्षेत्रमा करिब 700 मिटर क्षेत्रको जग्गामा विवाद छ। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका चारका अगुवा किसान बाँधुराम थारू फरुवा बोकेर बबई नदीको मूल नहरमा पुग्नुभयो। केही बेरमै 18 मौजा गाउँका करिब 2000 बासिन्दा त्यहीँ पुगे। नहरमा पसेर गिट्टी ढुङ्गा रुखका हाँगा सफा गरे। हिजो बिहान गाउँ गाउँबाट सयौँ किसान पूर्व पश्चिम राजमार्ग अन्तर्गत बबई हेड बक्स बाँध हुँदै बगेको नहर सफा गर्न जुटेका थिए। हातमा फरुवा हँसिया बोकेर आएका स्थानीय किसानले यसपालि पनि मूल नहर सफा गरेका हुन्। यहाँ वर्षा सुरु हुनुअघि सिँचाइका लागि कुला सफा गर्न स्थानीयले श्रमदान गर्ने परम्परा छ। गत वर्ष नहरमा थुप्रिएको बालुवा र फुहर उनीहरूले सफा गरेका हुन्। प्रत्येक वर्ष जेठ महिनाको पहिलो साता स्थानीय किसान यसरी श्रमदान गर्छन्। बबई पश्चिम मूल नहर उपभोक्ता समितिका अध्यक्ष पदमा पदम काफ्लेले 18 मौजाका झन्डै 2000 किसानले श्रमदान गरेको बताउनुभयो। बबई सिँचाइको पक्की मूल नहर निर्माण हुनुभन्दा 150 वर्ष अघि नै यो ढोटरी बरगदाहा जस्तीका लागि कुलो थियो। अध्यक्ष काफ्लेले 150 वर्षदेखि स्थानीय किसानले वर्षेनी यस्तो श्रमदान गर्दै आएको उहाँले बताउनुभयो। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँके राष्ट्रिय निकुञ्जमा सफारीका लागि ल्याइएका हात्तीहरूका लागि पिउने तथा आहाल बस्नका लागि पानीको अभाव देखिएको छ। निकुञ्जको बुचापुर तथा खड्गवार पोस्टमा रहेका हात्तीको लागि पानीको अभाव देखिएको निकुञ्जका हात्तीचार प्रमुख भग्गा थारूले बताउनुभयो। हात्ती पानी खेल्न मन पराउने प्राणी हो, तर यहाँ हात्तीका लागि सामान्य पिउने पानी मात्र छ, उहाँले भन्नुभयो। बाँके राष्ट्रिय निकुञ्जमा बर्दिया जस्तो पर्याप्त पानी र घाँसको व्यवस्था नभएको थारूले बताउनुभयो। कविन्द्र परियारले मिसन टुडेमा खबर लेख्नु भएको छ।
बाँके जिल्लामा लामो समय सुनसान रहेको फुटबल फेरि तरङ्गित भएको छ। हिजो सम्पन्न मेयर कप फुटबल प्रतियोगिताले बाँकेको सुनसान फुटबल गतिविधिलाई बिउझ्यायो। दुई वर्ष अगाडि भएको नेपालगञ्ज गोल्ड कप पछि नेपालगञ्जमा खासै ठुलो फुटबल प्रतियोगिता हुन सकेको थिएन। स्थानीय निकायको चुनावपछि मेयर कपले पनि पुनर्जन्म लियो। न्यून सामुदायिक र धेरै निजी विद्यालयको उपस्थिति रहेको मेयर कपले छात्र छात्रा फुटबलमा नयाँ प्रतिभा खोज्न मद्दत गर्यो। हिजो सम्पन्न मेयर कपमा छात्रतर्फ 14 वर्ष मुनि र 18 वर्ष मुनिका दुई दर्जन बढी विद्यालय थिए। छात्रातर्फ भने सामुदायिकतर्फको अमरज्योति माविसँगै तीनवटा निजी विद्यालयहरू दिपज्योति गुरास चाइल्डहुड र मुनतारा थिए। छात्रातर्फको र छात्र 14 वर्ष मुनिका उपाधि जनज्योतिले हात पार्यो भने 18 वर्ष मुनिका समूहमा जेभियन कलेजको पोल्टामा पर्यो। बिआर मगरले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा एमाले र माओवादी पार्टी एकीकरणले राजनीतिमा पर्ने प्रभाव
एकीकरण भइसक्यो, त्यहाँनिर अब भुट हुँदैन, इमान्दार मान्छेले काम पाउँछ, राम्ररी स्मुथली जान्छ भन्ने कुरो चाहिँ अझै विश्वास नगरौँ मात्रै के हो त भनेदेखि एउटा सुरुवात एकीकरणको राम्रो हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
ओहो जेठे नानी
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
सही हो।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98482363.
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज।
सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागु औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034। निशुल्क छाला रोग जाँच शिविर 12 मई शनिबार 2018 आउने 3 शनिबारसम्म रुपढिया बजारको स्टेशन रोड पूजा मेडिकल हलको दोस्रो तला पूजा मेडिकल सेन्टरमा लखनऊका डाक्टर राम मनोहर लोहिया अस्पतालका सेवानिवृत्त सुप्रसिद्ध छाला रोग स्पेसलिस्ट डाक्टर गौरव मूर्ति MBBS MD द्वारा चेक जाँच गरिन्छ। चेक जाँचका लागि नाम लेखाउनुहोस्। छाला रोगको उपचार अत्याधुनिक लेजर मेसिनद्वारा उपचार गरिन्छ। म्यानेजर सोनु मधेसिया र मोनु मधेसिया। सम्पर्क नम्बर इन्डियाका लागि 91-94-51-62-49-30 र नेपालका लागि 98-6-81-30-40।
यो कृष्ण सार FM
94 MHz कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालको राजनीतिमा फेरि एउटा नयाँ बहस सुरु भएको छ। एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि अब मुलुकको राजनीति कुन बाटोबाट अघि बढ्ला भन्ने बहस राजनीति वृत्तमा सुरु भएको हो। यसो त जुटेपछि फुट्ने र फुटेपछि फेरि जुट्ने नेपालका राजनीति पार्टीको पुरानो अभ्यास पनि हो। एमाले र माओवादी केन्द्र पार्टी एकीकरणले नेपालको अबको राजनीतिमा पार्ने प्रभावका विषयमा कुराकानी गर्दै राजनीतिक विश्लेषक डाक्टर जनार्दन शर्मा आचार्य।
पहिलो कुरो त छिन्न भिन्न विभिन्न गुटमा विभाजित पार्टीहरूको एकीकरण नेपालको सन्दर्भमा एउटा सुखद अनुभूति पनि हो राजनीति गर्नेहरूलाई र त्यो पार्टीमा आबद्ध हुनेहरूलाई। हामी सामान्य नागरिकहरूलाई पनि नेपाल जस्तो सानो देशमा जसको जनसङ्ख्या 3 करोड लगभग हाराहारीमा छ, त्यहाँ गएर 200 पार्टी निर्वाचनमा उठ्यौँ भनेको त्यति राम्रो कुरा थिएन। त्यो मानेमा त राम्रै भन्नु पर्यो, अहिलेसम्मको सुरुवात जे भयो त्यो राम्रै भनेर बुझिरहेछौँ।
यो एकीकरण दिगो हुन्छ भन्ने यहाँलाई विश्वास छ?
अब पहिला कुरो त कुनै चिजको लागि पनि दिगै हुन्छ भनेर ग्यारेन्टी त नगरौँ, तर एउटा यसले एउटा के सन्देश दियो त भनेपछि अब टुक्रा टुक्रा भएर साना साना पार्टीको रूपमा स्थापित भएर आफ्नो अस्तित्व जगाउनु पनि गाह्रो छ र आर्थिक रूपले निर्वाचन खर्चदेखि लिएर पार्टी सञ्चालनको खर्चलाई हेर्दाखेरि अहिलेको परिप्रेक्ष्यमा बडो मुस्किल धान्न मुस्किल मुस्किलको स्थितिमा त्यति सजिलरी अब विभिन्न टुक्रा त नहोला।
कम्युनिस्ट बलियो भयो भने देश कमजोर हुन्छ भन्ने गैर कम्युनिस्टहरूको भनाइ रहने गर्छ नि डाक्टर साहब, यसमा यहाँको भनाइ के छ?
अब हेर्नु यो के हो त भन्नु भने सबभन्दा पहिले एउटा स्थायित्व देशले खोजेको थियो हेर्नु, किन भन्दाखेरि हामी विगत धेरै वर्षदेखि लगभग मिलिजुली खाने र जनताका सरकारका विषयहरूलाई व्यवस्था गर्ने परम्पराबाट नेपाली समाज ग्रसित थियो। त्यसमा पनि राजनीतिक दलहरू र सरकार चलाउने वा सरकारलाई सहयोग गर्ने प्रशासनिक निकाय पनि त्यसैमा अभ्यस्त थियो हेर्नुहोस्। त्योबाट चाहिँ मुक्ति मिल्ला जस्तो मलाई लाग्छ। अब यिनीहरूले एउटा स्थायित्व दिन सकिन्छ, कम्तीमा पनि यो सरकार 5 वर्ष जान्छ है भन्ने किसिमको मनस्थिति बन्यो भनेपछि एउटा के भन्नुहुन्छ भनेदेखि काम गर्ने कार्यकर्ताहरूदेखि लिएर सरकारी निकायमा काम गर्ने कर्मचारीहरूलाई पनि सानोतिनो कुराहरूमा गल्ती गर्नु अथवा जनताहरूबाट जनताहरूको समस्याहरूबाट टाढा भाग्ने कुराहरूको यसले अलिकति पनि हिमिमाइ चाहिँ कम गर्न सक्यो भनेपछि त्यसलाई उपलब्धि मान्नुपर्छ। हामी
अहिलेको नाम राखिएको नेपाल कम्युनिस्ट पार्टीको दुईटा नेता प्रचण्ड र केपी शर्मा ओली जो अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँहरू दुईटै दुवैजना चाहिँ नि पार्टीमा पकड राख्ने तयारीमा भएको भन्ने जुन भनाइहरू बाहिर आएको छ नि, यसमा डाक्टर साहबको आफ्नो टिप्पणी केही छ?
अब यो अहिलेको स्थितिमा यिनी दुईटै आफ्नो आफ्नो खेमामा नेतृत्व स्थापित नेतृत्व भएको हुनाले खड्गेजी पनि यतातिर एमालेको घटकबाट अब निर्वाचित भएर आएको अध्यक्ष भइसकेले उहाँको पकड भूमितिरलाई अब नकार्न सकिन्न, त्यसै गरी प्रचण्डजी पनि यतातिरको नेताको रूपमा आउनु भएको छ। अब संयुक्त भइसकेपछि दुई वर्ष पछाडि अधिवेशन गर्ने जुन उहाँहरूले भन्नुभएको छ त्यसले गर्दाखेरि हुनसक्छ दुईटैको बिचमा समझदारी केही भएको पनि हुनसक्छ, अथवा त्यसको मान्छे पनि अर्को ग्रुपबाट आउन सक्छ, त्यहाँभित्रका गुट उपगुट त यथावत रहन्छन् नि, त्यसमा तपाईँले यो नमान्नुहोस् कि एकीकरण भइसक्यो, त्यहाँभित्र अब गुट हुँदैन, इमान्दार मान्छेले काम पाउँछ, राम्ररी स्मुथली जान्छ भन्ने कुरो चाहिँ अझै विश्वास नगरौँ। मात्रै के हो त भनेदेखि एउटा सुरुवात एकीकरणको राम्रो हो, टुक्रा टुक्राबाट एकमुष्ट भएको छ, तब एकमुष्टमा उयो के भन्छ हामीले प्रचारमा फेभिकोल कच्चीको टाइट हुने हो, त्यसैको आश गर्नु छ।
अब ठुलो पार्टी भएपछि त पार्टीका नेता कार्यकर्ताहरू अलिअलि मातिने पनि होला, फेरि त्यही पार्टी अहिले सरकारमा पनि छ, ती सबै मातिने क्रमका कारणले गर्दाखेरि भोलि पार्टीमा चाहिने एउटा विचलन आउने र जनताको नजरबाट पार्टी गिर्दै जाने, नेताहरूको साग कमजोर हुँदै जाने स्थिति आउँछ भन्न सकिन्छ कि सकिँदैन?
तपाईँले जुन कुरो उठाउनु भयो एकदम सान्दर्भिक हो, हेर्नुहोस् किनभनेदेखि जस्तै यही भन्नु न तपाईँ, अहिले बङ्गालमा हेर्नुहोस्, पश्चिम बङ्गालमा जहाँ ज्योति बसुले वामपन्थीहरूले 25 वर्ष शासन गर्यो, अहिले त यो के भन्छ ममता बनर्जीको पार्टीले खोजी बोलिरहेको छ, हेर्नुहोस् त्यो के हो त भनेदेखि त्यो बेलाको जागृतिको पनि हुनसक्छ परिणाम। त्यही भएर त्यसबाट त हाम्रा यिनी कार्यकर्ता नेताहरूले त रिलेसन सिक्न पर्यो, उनीहरूले सिकेनन्, अब त उनीहरू के छ भने यत्रो जिम्मेवारी आइपुग्यो, उनीहरू त गम्भीर हुनु पर्यो, सबैलाई समेट्न पर्यो, देशका खातिर काम गर्न पर्यो, त्यो गर्न सकियो भनेपछि हेर्नुहोस् यसले राम्रो रूपमा जान्छ र तपाईँ हामी आम जनताको पनि कल्याण होला। होइन भनेदेखि आफ्नै क्षमालाई हेर्ने, आफ्नो पार्टीभित्र पनि आफ्नो मात्रै गुटलाई हेर्ने भयो भनेपछि त फेरि तीभित्र पनि त एउटा विद्रोही निक्लिहाल्छ नि।
राजनीतिक विश्लेषक डाक्टर जनार्दन शर्मा आचार्य र नीरज गौतम। अब अर्को सन्दर्भ, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतको समीक्षा गरेर नयाँ रणनीतिका साथ पार्टीलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ। काङ्ग्रेस एकताबद्ध भएमा सबै कम्युनिष्ट पार्टी एक भए पनि कसैले हटाउन नसक्ने उहाँले ठोकुवा गर्नुभयो। नेपाली काङ्ग्रेस बाँकेको कार्यालयमा हिजो अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले भन्नुभयो, विगतका कमजोरीलाई केलाएर अब गलत कार्यहरू नगर्ने गरी पार्टीलाई जोगाउन हामीले काम गर्नुपर्छ, जनताले आफ्ना अगाडि देखा पर्ने नेताको क्रियाकलापको मूल्याङ्कन गर्ने भएकाले जनताको माझमा जानुको विकल्प नभएको पौडेलले बताउनुभयो। सद्भाव दैनिकमा खबर छ।
उपभोक्ताको हितका लागि यत्रतत्र खुलिएका मेडिकल व्यवसायीले जनस्वास्थ्यसँग खेलवाड गरेको पाइएको छ। बर्दियामा औषधि एन 2035 अनुसार सञ्चालनमा रहेका मेडिकलले अति संवेदनशील औषधि तथा भ्याक्सिन व्यवस्थित भण्डारण तथा सुरक्षित बिक्री वितरण नगर्दा बिरामी मर्कामा परेका छन्। औषधि एन 2035 अनुसार औषधि पसल औषधि व्यवस्था विभागमा दर्ता गरी सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि सहरी तथा ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका कतिपय औषधि पसल विभागमा दर्ता नगरी सञ्चालन भएको औषधि व्यवस्था विभाग नेपालगञ्जले जनाएको छ। यादव आचार्यले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
सडक सब डिभिजन कार्यालय डोल्पाका इन्जिनियर जगन्नाथ खनालको मनमा खुल्दुली थियो, मेसिनबाट बनेको सुरुङ कस्तो होला। सुरुङ खन्ने मेसिन टिबिएम लन्च भएको थाहा पाउनुभएका खनालले मनमनै बाचा समेत गरिसक्नु भएको रहेछ। डोल्पाबाट झरेपछि जसरी पनि मेसिनबाट खनेको सुरुङ अवलोकन गर्छु नभन्दै उहाँले सुर्खेत पुगेको पहिलो दिन डोल्पाबाट सुरुङ हेर्न हात्तीखाल पुग्नुभयो। नमुना सिंचाई र जलविद्युतका काम तीव्र गतिमा भइरहेको देखेर उहाँले सन्तोष व्यक्त गर्नुभयो। सुरुङभित्र 24 घण्टा रेल चल्छ भने कर्मचारी र मेसिनले आआफ्ना काम गरिरहेका हुन्छन्। बिहान र बेलुका अवलोकनकर्ताले पनि रेल चढ्ने मौका पाउँछन्। अध्ययन वा अवलोकन भ्रमणका लागि जानेहरू रेल चढेर सुरुङभित्र पस्छन्। सुरुङभित्र छुकछुके रेल आवागमनको दृश्य रोमाञ्चक लाग्ने अवलोकनकर्ताहरू बताउँछन्। सुर्खेतको छिन्चु स्थित चिप्लेमा करिब 15 मिटर अग्लो बाँध बाँधेर भेरी नदीको 40 घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा ल्याउने योजना अनुसार काम भइरहेको छ। निर्मल घिमिरेले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा मध्यपश्चिममा साहित्य विकासको अवस्था।
साहित्य कुरा गर्दाखेरि वास्तवमा विगत 8-10 वर्षदेखि चाहिँ मध्यपश्चिमको साहित्यिक विकास निकै अगाडि पुगेको अवस्था छ।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
जय बागेश्री पोली क्लिनिकमा अब चुम्बकीय विधि अकुप्रेसरबाट उपचार गरिन्छ र काका?
तिमीले सही भन्यौ नानी, कम्तीमा 3 हप्तासम्म अकुप्रेसर विधिद्वारा उपचार गरे कम्तीमा 6 महिनासम्मको प्यारालाइसिस, ढाड दुख्ने, नसा च्यापिएको, साइटिका, युरिक एसिड, बाथ, हात खुट्टा झमझम गर्ने, निद आउने, पैतला पोल्ने, ग्यास्ट्रिक, दम जस्ता रोगहरूको उपचार हुन्छ।
ए काका, त्यसो भए त भइहाल्यो नि, घरका सबै बिरामी छन्, म पनि अलिअलि बिरामी छु।
अब जुन ठाउँमा समस्या छ नानी, त्यही ठाउँमा चुम्बकीय प्रेसर दिएर उपचार हुन्छ, भएन त भरपर्दो ठाउँ।
यहाँ विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण प्रकारका रोगहरूको चेकजाँच गरिनुका साथै सबै प्रकारको प्रयोगशाला सेवा पनि उपलब्ध छ।
जय बागेश्वरी पोली क्लिनिकमै उपचार गर्न जाऊ।
जय बागेश्वरी पोली क्लिनिक, कोहलपुर 10 विद्यानगर पुरानो हाई स्कुलदेखि 300 मिटर उत्तर।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। साहित्यिक क्षेत्रको विकासका लागि साहित्यिक गतिविधि हुन आवश्यक हुन्छ। साहित्यिक गतिविधि भइरह्यो भने पुराना र नवोदित साहित्यकारहरूलाई ऊर्जा मिल्छ भने साहित्य सिर्जना गर्न हौसला पनि प्राप्त हुने गर्दछ। कस्तो छ त मध्यपश्चिमको साहित्य गतिविधि? यस क्षेत्रका साहित्यकारहरू यस बारेमा के भन्छन्? सुनौ आजको नागरिक आवाज।
म कविराज रेग्मी। मध्यपश्चिममा भन्दा पनि अब यो हाम्रो बुटवलदेखि पश्चिमतिरकै भेगमा नेपालगञ्जको जुन थलो छ यो साहित्यमा अहिले अग्रस्थानमा आइसकेको छ। त्यसमा पनि हाम्रो भेरी साहित्य समाजले छ, यसले सबैको रोल, अरू सबै संस्थाहरूको रोल एकदम भूमिका, अहम भूमिका खेलिरहेको छ। यसले गर्दा मध्यपश्चिममा साहित्य एक अहम भूमिका रहेको छ।
मेरो नाम चरित्रा शाह। विगतको तुलनामा विभिन्न विधाहरूमा कलम चलाउने स्रष्टाहरू बढिराख्नु भएको छ। यो छन्द जुन थियो, यो छन्दमा कलम चलाउने एकदमै कम हुनुहुन्थ्यो, अहिले धेरै बढी राख्नुभएको छ। यो गजल एकदमै बढी लेखिन्थ्यो यहाँ है, अहिले गजलमा मात्र नभएर विभिन्न विधाहरूमा कलम चलाइराख्नुभएको छ। नारी स्रष्टाहरू पनि धेरै अगाडि बढिराख्नुभएको छ। उपन्यास, कथा, कविता, गीत, गजल हरेक विधामा मध्यपश्चिम अगाडि नै छ।
मेरो सतानन्द लम्साल। मध्यपश्चिममा साहित्य विकासको त्यस्तो द्रुत गति चाहिँ अब अहिले अगाडि बढिरहेछ, तर पनि के छ भने अगाडि बढ्न खोज्छ फेरि सेलाउँदै जान्छ र अलिकति साहित्य प्रेमी को संख्या अलिकति कमै भएर पनि हो कि अन्य क्षेत्रमा बढी भन्दा अब साहित्यलाई चाहिँ त्यति मलजल हालेर अगाडि बढाउँछु भन्ने भावना भएका व्यक्तिहरूको संख्या कम छ र यसलाई अझै पनि हामी युवाहरूले अलिकति यसलाई चाहिँ हरेक विद्यालयहरूमा अनि हरेक गोष्ठीहरूमा यो साहित्यलाई चाहिँ अलिकति प्रशिक्षण दिएर अग्रतातिर जानुपर्छ भन्ने मलाई लाग्छ अगाडि बढाउनको लागि।
मेरो नाम मिना बराल। विशेष गरेर अब मध्य पश्चिमको साहित्य कुरा गर्दाखेरि वास्तवमा विगत 8-10 वर्षदेखि चाहिँ मध्यपश्चिमको नेपालको साहित्यिक विकास निकै अगाडि पुगेको अवस्था छ। विभिन्न ठाउँमा साहित्यिक कार्यक्रमहरू भइरहेका छन्। केवल यति हो कि राजधानीबाट अलिकति टाढा भएको हुँदाखेरि साहित्यिक आवाजहरू राजधानीसम्म नपुगेको हो कि भन्ने जस्तो लाग्छ। तर वास्तवमा सर्जकहरू ओझेलमा परेका छन्। तिनी ओझेलमा परेका सर्जकलाई अझै हाम्रो केन्द्रले ध्यान दिने हो भनेदेखि मध्यपश्चिम चाहिँ साहित्यिक उर्वर भूमिको रूपमा छ र अझै विकसित हुन्छ।
म इन्द्र बस्नेत। मध्यपश्चिममा विगतको भन्दा अहिले साहित्यले केही फड्को मारेको अवस्था छ। अहिले नयाँ नयाँ सर्जकहरू सृजनाहरू पनि गरिरहेको अवस्था छ र विभिन्न कार्यक्रमको मार्फत पनि उजागर गर्न गइरहेको छ। यस अर्थमा साहित्यले केही फड्को मारेको म ठान्दछु।
भोलि सोमबारदेखि नेपालगञ्जमा प्रदेश स्तरीय प्रथम उपराष्ट्रपति कप चिल्ड्रेन्स गेम आयोजना हुने भएको छ। त्यसका लागि सबै प्राविधिक तयारी सकिएको जानकारी दिन हिजो मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जले पत्रकार सम्मेलन गरेको छ। 14 वर्ष मुनिका बालबालिकाहरूलाई लक्षित गर्दै पहिलो पटक सरकारले देशव्यापी रूपमा उपराष्ट्रपति कप चिल्ड्रेन्स गेम आयोजना गर्न लागेको हो। क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दैनिक नेपालगञ्जसँग भन्नुभयो, भोलि र पर्सि सातवटै प्रदेशमा प्रादेशिक स्तरका प्रतियोगिता सञ्चालन हुनेछन्। जेठ 10 12 गते राष्ट्रिय स्तरको उपराष्ट्रपति कप चिल्ड्रेन्स गेममा प्रदेश स्तरबाट छानिएका टिमहरू सहभागी हुनेछन्।
नेपालगञ्जका उद्योगी एवं समाजसेवी सुरेन्द्र कुमार श्रेष्ठको परिवार चढेको कार दुर्घटनामा परेको छ। शनिबार पश्चिमबाट नेपालगञ्जतर्फ आउँदै गरेको कार बैजनाथ गाउँपालिका स्थित मदन चौकमा दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परेर कारमा सवार 4 घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर छ। नेपालगञ्ज 2 निवासी श्रेष्ठकी पत्नी भावना ज्योति श्रेष्ठ गम्भीर घाइते भएपछि हिजो नै थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ। सद्भावमा खबर छ।
सरकारले देशभरका स्थानीय तहका भवन 4 बनाउने भएको छ। यसका लागि सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा 1,35,91,00,00,000 रुपैयाँ लगानी गर्ने तयारी गरेको छ। गोपीकृष्ण ढुङ्गानाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भेरी साहित्य समाजले हिजो नेपालगञ्जमा काव्य विमर्श तथा बहुभाषिक कवि गोष्ठी गरेको छ।
धनगढी क्रिकेट एकाडेमीले कर्णाली प्रिमियर लिग केफएलमा लगातार तेस्रो जित दर्ता गरेको छ। वीरेन्द्रनगर स्थित रङ्गशालामा भएको खेलमा धनगढीले एबिसी स्पोर्ट्स क्लबलाई 32 हराउँदै तेस्रो जित निकालेको हो। खगेन्द्र भट्टराईले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
एक दशक अघि न्यून मात्रामा केराको उत्पादन हुने कञ्चनपुरमा अहिले यहाँबाट अन्यत्र समेत निर्यात हुने गरेको छ। हिउँदका 2-3 बाहेक सधैँ केरा उत्पादन भइरहेको कृषकहरू बताउँछन्। अहिले जिल्लाभरिमा 2-250 कृषकले 500 हेक्टर बढी क्षेत्रफलमा व्यावसायिक रूपमा केरा खेती गर्दै आएको खबर कान्तिपुरमा छापिएको छ भने यता हिमपातका कारण दार्चुलाको अपी हिमाल गाउँपालिकाको लोलुमा हिउँले च्यापेर 50 बढी भेडा बाख्राहरू मरेको खबर पश्चिम टुडेमा छापिएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँके राप्ती पारी बघौडा जोड्ने हुलाकी राजमार्ग निर्माणको काममा तीव्रता। विद्युत पोल हाइटेन्सन लाइन रुख मुआब्जा विवादले केही स्थानमा विवाद।
बाँके राष्ट्रिय निकुञ्जमा पानीको अभाव वन्य जन्तुलाई समस्या। बर्दियाको बबई मूल नहर सफाईमा 2,000 स्थानीयद्वारा श्रमदान।
बर्दियाका अधिकांश औषधि पसल दर्ता बिना सञ्चालनमा। भेरी बबई सुरुङ पर्यटन क्षेत्र बन्दै अवलोकन गर्नेहरूको भिड।
र फुटबलमा नेपालगञ्ज तरङ्गित हुँदै 1 गोल्ड कपको तयारी। भोलि देखि नेपालगञ्जमा प्रदेश स्तरीय चिल्ड्रेन्स गेम सुरु हुने। हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज जेठ 6 आइतबार मे 20 एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM।